وہ کون ہے جس کو زمین نے نگل لیا اور اب وہ قیامت تک زمین کے اندرونی لاوے میں جلتا اور جلستا رہے؟ تمام مخلوقات کی چیخیں نکل پڑیں، جو پرندہ اس کے اوپر سے گزرتا جل کر اس میں گر جاتا۔ سارے انتظامات مکمل تھے، بس ایک آخری بات سمجھ میں نہیں آ رہی تھی۔ پھر ایک شیخ آیا، بظاہر ان کا خیرخواہ بن کر، بظاہر اس نے زیادہ کچھ نہیں کیا، صرف ایک مشورہ دیا، اے مالک بچا لے، صرف ایک اشارے کی دیر تھی۔ بالآخر وہ وقت آ گیا، پھر وہ ہوا جس کی کسی کو امید نہیں تھی۔ سب سمجھے قصہ ختم، لیکن پھر کیا ہوا؟ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ ناظرین، اللہ پاک کے پیارے نبی حضرت ابراہیم علیہ السلام کی قوم کے لوگ اپنے گمراہ باپ داداؤں کی پیروی میں بتوں اور ستاروں کی پوجا کرتے تھے۔ ان میں سر فہرست حضرت ابراہیم علیہ السلام کا چچا آزر تھا، جو کہ بت پرستی اور بت سازی یعنی بت بنانے کے ساتھ ساتھ بتوں کی تجارت بھی کیا کرتا تھا۔ اس وقت کا بادشاہ نمرود بھی اپنے خدا ہونے کا دعویٰ کرتا تھا اور لوگوں سے زبردستی اپنی عبادت کرواتا تھا۔ یہاں نمرود کا ذکر ہوا تو آپ کو بتاتے چلے کہ دنیا میں کل چار بادشاہ ایسے گزرے ہیں جنہیں پوری دنیا کی بادشاہت ملی۔ ان میں سے دو مومن تھے اور دو غیر مسلم۔ مومنوں میں حضرت سلیمان بن داؤد علیہ السلام اور حضرت ذوالقرنین رضی اللہ تعالیٰ عنہ تھے، جبکہ غیر مسلموں میں ایک بخت نصر تھا اور دوسرا نمرود تھا۔ نمرود کی بادشاہت 400 سال تک رہی اور یہ اپنے وقت کا بہت بڑا بادشاہ تھا، لیکن باغی و سرکش اور انتہائی جابر و متکبر شخص تھا۔ اتنی بڑی سلطنت ملنے کے باوجود اس نے اللہ پاک کا شکر ادا کرنے کی بجائے تکبر و غرور اور نافرمانی کا راستہ اختیار کیا، یہاں تک کہ معاذ اللہ اپنے خدا ہونے کا بھی دعویٰ کرنے لگا اور لوگوں کو اپنی عبادت پر مجبور کیا۔ نمرود کے ظلم کا ناظرین اس بات سے اندازہ لگائیے کہ اس نے اپنی سلطنت کو بچانے کے لیے ہزاروں دودھ پیتے بچوں کو قتل کروا دیا تھا۔ سب سے پہلے اس نے اپنے سر پر تاج رکھا، کاہن اور نجومی اس کے دربار میں کثرت سے ہوتے تھے۔ اس ظالم سے مختلف خلاف عادت کام بھی ظاہر ہوتے تھے۔ جی ہاں، کتابوں میں آتا ہے کہ اس کے محل کے دروازے پر ایک درخت تھا جس کا سایہ نہیں ہوتا تھا، پھر جب کوئی ایک شخص اس درخت کے نیچے آتا تو اس کے برابر سایہ ہو جاتا، دو ہو جاتے تو سایہ اور بڑھ جاتا، یہاں تک کہ اگر 100,000 آدمی اس درخت کے سایہ میں آتے تو سب کے لیے سایہ بڑھ جاتا تھا، لیکن جہاں 100,000 سے 1 بھی زیادہ ہوتا تو سب دوبارہ دھوپ میں آ جاتے تھے، ہے نا عجیب بات۔ اسی طرح نمرود کا ایک حوض بھی تھا جس میں صبح کو لوگ آتے، کوئی اس میں پیالہ بھر کر دودھ ڈالتا، کوئی شربت، کوئی شہد، جس کو جو پسند آتا وہ اس میں ڈال دیتا، لیکن جب وہ آپس میں چیزیں مل جاتی ملغوبہ سا بن جاتا، تو اب جس کو جو ضرورت ہوتی تھی وہ حوض میں سے پیالہ ڈال کر نکالتا۔ مگر حیرانی کی بات یہ تھی کہ جس نے جو ڈالا تھا نا اس کے پیالے میں وہی چیز آتی تھی، جس نے صبح دودھ ڈالا تھا اس کے پیالے میں پھر دودھ ہی آتا تھا۔ اب یہ دونوں معاملے کیا تھے، ہے نا ناظرین حیرت انگیز بات۔ یاد رہے یہ دونوں نمرود کا استدراج تھا۔ استدراج کس کو کہتے ہیں؟ یعنی ایسا خلاف عادت کام، ان یوزول چیز جو کسی غیر مسلم سے صادر ہو۔ اسے یہ بھی بات واضح ہو گئی کہ کسی سے ایسے عجیب و غریب کاموں کا ظاہر ہونا اس کے صحیح ہونے کی دلیل نہیں ہوتی، کیونکہ ایسی چیزیں جادو، جنات اور دیگر علوم میں بھی ایکسپرٹیز حاصل کرنے سے حاصل ہو جاتی ہے۔ اور یہ بھی کوئی ناممکن بات نہیں کہ یہ کام کسی سائنٹیفک ٹیکنیک سے ہوتے ہوں۔ تو کسی کا بظاہر کمال دیکھ کر اس کا دیوانہ نہیں ہو جانا چاہیے، پہلے یہ دیکھنا ہوگا کہ اس کا شریعت پر عمل کیسا ہے۔ خیر، جب حضرت ابراہیم علیہ السلام نے تبلیغ و نصیحت کا سلسلہ شروع فرمایا تو سب سے پہلے آپ علیہ السلام نے اپنے گھر سے ابتدا فرمائی اور آپ نے اپنے چچا آزر کو بت پرستی یعنی بتوں کی عبادت سے باز آنے کا کہا۔ اس کے بعد آپ علیہ السلام نے لوگوں کے سامنے بڑے آسان انداز میں توحید باری تعالیٰ کے دلائل بیان فرمائے تاکہ وہ ان میں غور و فکر کریں اور دین حق کو قبول کریں۔ لیکن آپ علیہ الصلوۃ والسلام کے چچا اور قوم نے نصیحت ماننے اور حق قبول کرنے کی بجائے آپ علیہ السلام ہی کو دھمکیاں دینا شروع کر دی۔ چنانچہ قوم کے جوابات سن کر اب آپ نے فیصلہ کیا کہ مجھے ان کے ساتھ نہیں رہنا، آپ ان سے الگ ہو گئے، جدا رہنے کا ارادہ کر لیا۔ ایک موقع ایسا آیا کہ آپ علیہ السلام کی قوم نے آپ سے کہا کہ کل ہماری عید کا دن ہے، جنگل میں میلہ لگے گا، مچھے اور لذیذ کھانے پکا کر بتوں کے پاس رکھ جائیں گے اور میلے سے واپس آ کر معاذ اللہ تبرک کے طور پر انہیں کھا لیں گے، آپ بھی ہمارے ساتھ چلیں اور مجمع اور میلے کی رونقیں دیکھیں، پھر واپسی پر بتوں کی زینت اور سجاوٹ اور ان کا بناؤ سنگار دیکھیں۔ یہ تماشا دیکھنے کے بعد ہمیں لگتا ہے کہ آپ بھی بت پرستی پر اب ہمیں پھر برا بھلا نہیں کہیں گے، معاذ اللہ۔ انہیں کیا معلوم تھا وہ بات کس سے کر رہے ہیں، حضرت ابراہیم اللہ کے نبی اور اللہ کے دوست خلیل اللہ تھے۔ آپ نے میلے میں ان کے ساتھ جانے سے انکار کر دیا اور ان کے تمام معبودان باطلہ کو توڑ دیا۔ پھر جب شام کے وقت وہ لوگ واپس آئے اور بت خانے پہنچے، اپنے بتوں کے ٹکڑے ٹکڑے دیکھے اور آپس میں کہنے لگے کہ ہمارے خداؤں کے ساتھ یہ کام کس نے کیا ہے، وہ یقیناً بہت بڑا ظالم ہے۔ تو कुछ लोग कहने लगे कि एक जवान है जो इन्हें बुरा कहता है, उसका नाम इब्राहिम है, हमें लगता है कि ये काम उसी ने किया होगा, क्योंकि आप मेले में गए भी नहीं थे उनके साथ। तो जब ये बात जालिम और जाबिर नमरूद और उसके वजीरों तक पहुंची तो वो कहने लगे उसे लोगों के सामने ले आओ। चुनांचे हज़रत इब्राहिम अलैहिस्सलाम को बुलाया गया और पूछा गया कि ए इब्राहिम, क्या तुमने हमारे माबूदों के साथ ये काम किया है? आप अलैहिस्सलाम ने बड़ी प्रैक्टिकल जवाब दिया। आपने कहा कि ऐसा करो कि बड़े बुत के कंधे पर कुल्हाड़ा रखा हुआ है, जिससे यही समझा जा सकता है कि उसने बुतों को तोड़ा है, और अगर उसने नहीं तोड़ा तो उससे पूछ लो किसने तोड़ा है। अब गौर करें कि कैसी दलील पेश की कि जिनकी तुम पूजा करते हो तो उनसे पूछ लो कि किसने तोड़ा है। अब बड़े के होते हुए छोटे बुतों को पूछते हो, फिर आपने कहा तुम मेरे बजाय उन बुतों से पूछ लो। अगर ये बोलते हैं तो खुद बताएंगे कि उनके साथ ऐसा किसने किया है। यानी बड़ी कमाल की प्रैक्टिकल दलील आपने दे दी ना कि भाई अगर तुम इसको अपना खुदा मानते हो तो या तो ये बता देंगे किसने तोड़ा है, या अगर जो तोड़ने वाला था उसको रोक क्यों ना सके। अल्लाह अकबर। नाज़रीन, ये ऐसी मजबूत दलील थी कि बुतों के लाचार होने पर ये शानदार दलील पेश की गई थी। लाजवाब हो गए वो लोग, अब कोई जवाब तो था नहीं, तो वो आप अलैहिस्सलाम के जवाब से आजिज आ गए, तो अपनी कौम से मुखातब होकर कहने लगे, ए लोगों, अगर तुम अपने खुदाओं की कुछ मदद करना चाहते हो तो इनका बदला और इंतकाम लेकर उनकी मदद करो और इब्राहिम को जला दो अलैहिस्सलाम। अब कहते हैं दलील से जब कोई बंदा नहीं मानता तो फिर बाज़ूकात वो अटैक पर आ जाता है। जब नमरूद और उसकी कौम आप अलैहिस्सलाम को जलाने पर मुत्तफिक हो गई तो उन्होंने आप अलैहिस्सलाम को एक मकान में कैद कर दिया और फिर कौफी नाम के गांव में पत्थरों की एक लंबी चौड़ी चार दीवारी बनाई और सब लकड़ियां जमा करने में लग गए। ऐलान हो गया, अब बड़े जोशो खरोश के साथ एक्टिवली उस काम में लोगों ने हिस्सा लिया। मर्द हो या औरत, जवान हो या बच्चा, बूढ़ा, तंदुरुस्त, बीमार, सबके सब बड़ी अकीदत के साथ लकड़ियां जमा करने लगे। यहां तक कि औरतों ने मन्नतें मानना शुरू कर दी कि अगर मेरा फुला काम हो गया तो मैं इब्राहिम अलैहिस्सलाम को जलाने के लिए इतनी लकड़ियां डालूंगी। बीमारों ने शिफा की मन्नत मांग ली, गरीबों ने लकड़ियां खरीदने के लिए खसूसी मजदूरियां की। अल्लाह अकबर। उसके अलावा नमरूद की तरफ से फौज और पुलिस भी स्पेशली इस काम की ड्यूटी पर लगा दी गई। कितनी लकड़ियां जमा की गई? 40 दिनों तक लकड़ियां जमा की गई। फौज और पुलिस ने जंगलात से लकड़ियां लादने के लिए, लकड़ियां लाने के लिए घोड़ों, ऊंटों, खच्चरों और गधों को जमा किया। अब अल्लाह की शान देखें कि घोड़े, ऊंट और गधे नमरूदियों को अपने ऊपर लकड़ियां लाने ही नहीं दे रहे थे। जब वो लकड़ियां ला दी जाती वो लकड़ियां गिरा देते, मार खाते थे फिर भी अपने ऊपर लकड़ियां रखने नहीं देते थे, मगर जिसको अकल हो उसको ये इशारे समझ आते हैं। बहरहाल बुजुर्गाने दीन फरमाते हैं कि उस दिन से घोड़े को शाही और मुजाहिद की सवारी बनने की इज्जत दी गई और ऊंट को रेगिस्तान का बादशाह बना दिया गया और साथ ही बुराके जमीनी का लकब भी दिया गया। खैर, लकड़ियों के ढेर बनते रहे और बिलाखिर इतनी लकड़ियां जमा कर ली गई कि एक मील के लंबे चौड़े मैदान में 60 गज ऊंचा लकड़ियों का एक पहाड़ बन गया। जी हां, माउंटेन ऑफ वुड बन गया, जिसमें हर किस्म की लकड़ी और हर किस्म का तेल और रोगन डाला गया। 7 दिनों तक उसको हर तरफ से आग लगा दी। नाज़रीन, आग की तपिश इतनी थी कि अगर कोई परिंदा ऊपर से गुजरता था ना तो वो भी जलकर भुनकर इसी आग में गिर जाता था। यानी गोया नो फ्लाइंग जोन था। किताबों में आता है कि उस आग के शोले 100 गज तक बुलंद थे। खैर, आग जलाने के बाद अब नमरूदी दूर खड़े हैरान और परेशान थे कि इस आग में हजरत इब्राहिम अलैहिस्सलाम को डालेंगे कैसे, कोई करीब तो जा नहीं सकता। उनकी इस टेंशन को दूर करने के लिए इबलीस एक शेख की शक्ल में आया और उन्हें मनजनीक कैटापल्ट, जिसको कहते हैं, बनाने की तरकीब बताई और फिर उसे इस्तेमाल करके आप अलैहिस्सलाम को आग में डालने का, आग में थ्रो करने का तरीका भी सिखाया। इबलीस से सीख कर फिर उसी कुर्दी ने मनजनीक बनाई जिसने आग में फेंकने का मशवरा दिया था। रिवायतों में आता है कि कुछ जमाने के बाद उस कुर्दी को जमीन ने निगल लिया और ता कयामत जमीन के अंदरूनी लावे में वो झुलसता और जलता रहेगा। रिवायत में आता है कि हजरत इब्राहिम अलैहिस्सलाम को बांधकर मंजनीक में रखा गया तो जिन्नात तो इंसान के अलावा जमीन और आसमान की तमाम मखलूकात, तमाम फरिश्ते चीखे मार मार कर बारगाह खुदावंदी में अर्ज करने लगे कि मौला, जमीन पर इस वक्त तेरा एक ही बंदा, तेरा खलील है, काफिर से आग में डालने जा रहे हैं। अल्लाह, अगर तेरा ये बंदा ना रहा तो जमीन पर तेरा नाम लेने वाला कोई ना रहेगा और जमीन जिक्र इलाही से खाली रहकर तबाह वीरान हो जाएगी। अगर तेरी इजाजत हो हम उसकी मदद करें। अल्लाह की तरफ से जवाब आया कि अगर वो तुमसे मदद मांगे तो जरूर उसकी मदद करो, मगर हम जानते हैं कि वो तुमसे मदद नहीं मांगेगा, वो मेरा खलील है, मैं उसका माबूद हूं, मेरे सिवा उसका कोई माबूद नहीं। नाज़रीन, फिर हजरत इब्राहिम अलैहिस्सलाम के पास बारी बारी फरिश्ते आए। पहले बारिश का फरिश्ता आया और मंजनीक में बंधे हुए हजरत इब्राहिम अलैहिस्सलाम से अर्ज की कि अगर आप हुक्म दें तो आग पर इतनी बारिश बरसाओं कि आग बुझ जाए। आपने फरमाया मुझे तुमसे कोई हाजत नहीं। फिर हवाओं का फरिश्ता आया, अर्ज की हुजूर अगर हुक्म हो तो हवा चलाऊं कि आग बुझ जाए। आप अलैहिस्सलाम ने उसे भी जवाब यही दिया कि मुझे तुमसे भी कोई हाजत नहीं। नमरूदियों ने अब आप अलैहिस्सलाम के हाथ पांव बांधकर आपको मंजनीक में रखा, फिर 10 आदमियों ने मिलकर मंजनीक को तेजी से घुमाया और आग की तरफ आपको उछाल दिया, जैसे कमान से तीर या गुलेल से पत्थर फेंका जाता है। आप अलैहिस्सलाम अब आग की तरफ उड़े हुए चले जा रहे हैं। रास्ते में हजरत जिब्रील अलैहिस्सलाम मिलते हैं, अर्ज करते हैं कोई हाजत है? आपने फरमाया है, मगर तुमसे नहीं है। तो कहा फिर रब से तो अर्ज कर दीजिए ना। आपने फरमाया रब जलील जानता है कि उसका खलील किस हाल में है, उसे कुछ कहने और बताने की जरूरत नहीं है। नाज़रीन उसके बाद क्या हुआ? हजरत इब्राहिम को उस आग में डाला गया कि जिस आग के ऊपर से परिंदा भी नहीं गुजर सकता था। ऐसी आग ने आपके साथ क्या किया, और अगर वो बच गए तो कैसे बचे? बहुत कुछ जानना है, इस वाक्य से सबक भी बहुत कुछ लेना है। अगले एपिसोड में इंशाल्लाह इस वाक्य को कंटिन्यू करेंगे। अपनी दुआओं में याद रखिएगा। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।